सूरत नहल आयत नंबर 118, वअललजीना हादू हर्रमना मा कससना अलैक मिन कब्ल, और उन लोगों पर अल्लजीना जो हादू यहूदी हो गए, हर्रमना हमने हराम कर दिया था, मा कससना अलैक मिन कब्ल, जिनका जिक्र हम इससे पहले तुमसे कर चुके हैं, मा कससना अलैका जो हमने तुझसे बयान किया है, मिन कब्ल इससे पहले, फमा ज़लमनाहुम और हमने उन पर जुल्म नहीं किया था, वलाकिन कानू अनफुसहुम यज़लिमून, लेकिन वो अपने ऊपर खुद ही जुल्म कर रहे थे। अब आप देखिए कि यहां पर अल्लाह ताला जो है वो अहले मक्का के जो एतराजात हैं उनका जवाब दे रहे हैं। अहले मक्का का पहला एतराज ये था कि बनी इसराइल की शरीयत में तो और भी बहुत सी चीजें हराम थी जिनको तुमने हलाल कर रखा है। अहले मक्का क्या कहते थे कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, बनी इसराइल वालों पर तो सिर्फ ये चार चीजें हराम नहीं थी, ज्यादा चीजें हराम थी, लेकिन तुम्हारे यहां वो सब हराम क्यों नहीं है? क्योंकि तुम भी अल्लाह के नबी थे और उनके पास भी अल्लाह के नबी आए, और अल्लाह का पैगाम उन पैगंबरों के पास आया, तुम्हारे पास भी आया, तो बात एक जैसी क्यों नहीं है? अगर वो शरीयत अल्लाह की तरफ से थी तो इसका ये मतलब है कि तुम कहते हो कि मेरी शरीयत भी अल्लाह की तरफ से है, तो गोया के तुम जो है वो कुछ खिलाफ वर्जी कर रहे हो कि जब दोनों चीजें अल्लाह की तरफ से हैं तो एक जैसी क्यों नहीं। ये उनका पहला एतराज था। दूसरा उनका एतराज ये था कि बनी इसराइल की शरीयत में हफ्ते का दिन जो था, हफ्ते का जो कानून था, वो तो तुम्हारे यहां हफ्ते का वो कानून है ही नहीं, तुम तो सब्त का एहतराम ही नहीं करते। तो अब ये है कि अल्लाह ही ने शरीयतें दी और दोनों शरीयतों में दो मुतजाद हुक्म क्यों हैं, दो मुख्तलिफ हुक्म जो है वो क्यों हैं? तो यहां पर अल्लाह रब्बुल इज्जत जो हैं उनके ये जो इतराजात हैं इनका जवाब देते हैं। अल्लाह रब्बुल इज्जत ऐलान करते हैं और बताते हैं कि वअललजीना हादू हर्रमना, वो चीजें जो हमने खास तौर पर यहूदियों के लिए हराम की थी, मा कससना अलैका मिन कब्ल, इसका जिक्र हम इससे पहले तुमसे जो है वो कर चुके हैं। तो अल्लाह रब्बुल इज्जत ने इससे पहले जो है वो क्या जिक्र किया था, क्या बातें बताई थी कि जो बनी इसराइल पर पहले से जो थी वो हराम थी? आप देखिए कि सूरत अल अनाम और सूरत निसा, अगर आप उसको पढ़ती हैं तो वहां हमें पता चलता है, जैसे सूरत अल अनाम उसकी आयत नंबर जो है 146 की तरफ अल्लाह ताला इशारा करते हैं, और इसी तरह जो है सूरत निसा जो है इसमें अगर आप 160 जो है इसको आप देखें तो उससे भी जो है ये बात पता चलती है। तो अल्लाह ताला बता रहे हैं कि अगर उन पर ये चीजें हराम हुई थी तो क्यों थी। अब आप देखें कि सूरत निसा आयत 160 में अल्लाह रब्बुल इज्जत फरमाते हैं, فَبِظُلْمٍ مِّنَ الَّذِينَ هَادُوا حَرَّمْنَا عَلَيْهِمْ طَيِّبَاتٍ أُحِلَّتْ لَهُمْ فَبِصَدِّهِمْ عَن سَبِيلِ اللَّهِ كَثِيرًا وَأَخْذِهِمُ الرِّبَا وَقَدْ نُهُوا عَنْهُ وَأَكْلِهِمْ أَمْوَالَ النَّاسِ بِالْبَاطِلِ وَأَعْتَدْنَا لِلْكَافِرِينَ مِنْهُمْ عَذَابًا أَلِيمًا۔ سورۃ النساء آیت 160 اور 161 سے ہمیں کیا بات پتہ چلتی ہے کہ ان کے ظلم کرنے کی وجہ سے جو یہودی ہو گئے تھے، جب انہوں نے ظلم کیا، کفران نعمت کیا، تو اللہ نے ان پر بہت سی پاک چیزوں کو حرام کر دیا۔ پہلے ان کے لیے وہ حلال تھیں لیکن ان کے ظلم کرنے کی وجہ سے حلال چیزیں حرام کر دی گئیں۔ اور دوسرا ان کا گناہ کیا تھا کہ وہ لوگوں کو اللہ کے راستے سے بہت زیادہ روکتے تھے، اور تیسرا گناہ کیا تھا کہ وہ سود جو تھے وہ لیتے تھے، حالانکہ سود لینے سے اللہ تعالیٰ نے ان کو منع کیا تھا، اور وہ لوگوں کے مال جو تھے وہ باطل طریقے سے کھاتے تھے۔ تو اللہ تعالیٰ کہتے ہیں کہ ان کافروں کے لیے جو ہے ہم نے دردناک عذاب جو ہے وہ تیار کر رکھا ہے۔ اسی طرح آپ دیکھیے سورت الانعام اور آیت نمبر 146 میں اللہ رب العزت فرماتے ہیں وَعَلَى الَّذِينَ هَادُوا حَرَّمْنَا كُلَّ ذِي زُفْرٍ، کہ وہ لوگ جو کہ یہودی ہو گئے ہم نے ان پر جو تھے وہ ہر طرح کے جو ناخنوں والے جانور تھے وہ ہم نے ان پر جو ہے وہ حرام کر دیے. وَمِنَ الْبَقَرِ وَالْغَنَمِ حَرَّمْنَا عَلَيْهِمْ شُهُومَهُمَا إِلَّا مَا حَمَلَتْ ظُهُورُهُمَا اول حوایا او مختلط بعزم ذالک جزیناہم ببغیہم وَإِنَّا لَصَادِقُونَ. اب آپ یہاں پہ بھی دیکھیں کہ اللہ رب العزت جو آیت کا دوسرا حصہ ہے یہاں پر کیا فرماتے ہیں کہ یہ چیزیں جو ہم نے ان پر حرام کی ہیں تو اس کی وجہ کیا تھی کہ تمام ناخن والے جانور حرام کیے اور گائے اور بکری میں سے ان دونوں کی چربیاں ان پر ہم نے حرام کر دی تھی، مگر وہ جو ان کی پیٹھ پر یا انتڑیوں پر لگی ہوئی ہوں یا جو ہڈی سے ملی ہوئی ہوں، کیوں ایسا کیا؟ یہ بدلہ تھا، یہ جزا ہم نے ان کو دی ان کی شرارت کی وجہ سے، ان کی بغاوت کی وجہ سے، اور یقیناً ہم سچے ہیں. تو یہاں پر ناخن والے جانوروں سے مراد وہ ہاتھ والے جانور ہیں جن کی انگلیاں پھٹی ہوئی یعنی جدا جدا نہ ہوں، جیسے اونٹ، شتر مرغ، بط، قاز، گائے، بکری، یہ چیزیں ان پر حرام نہیں تھی، صرف ان کی چربی حرام تھی. ایسے چرند پرند ان پر حرام تھے، گویا صرف وہ جانور اور پرندے ان کے لیے حلال تھے جن کے پنجے کھلے ہوں. اسی طرح چربی گائے یا بکری جو ہے، یعنی وہ چربی جو بکری یا گائے کی پیٹھ پر ہو یا انتڑیوں پر یا اوج پر یا ہڈیوں کے ساتھ ملی ہوئی ہو، بس اتنی ان کے لیے حلال تھی کہ اتنی نہیں، باقی ان پر حرام کر دی گئی تھی. تو اب یہ چیزیں ویسے ان پر حلال تھیں، اللہ تعالیٰ کہتے ہیں کہ ہم نے سزا کے طور پر ان پر جو ہے ان کو حرام کر دیا. تو یہ ہے بات، تو اہل مکہ کی بات کا جو ہے اللہ رب العزت یہ جواب دیتے ہیں کہ ما قصصنا علیک من قبل، اس کا ذکر تو ہم اس سے پہلے تم سے کر ہی چکے ہیں، وما ظلمناهم، ہم نے ان پر ظلم تھوڑی کیا، ولكن كانوا انفسهم يظلمون، بلکہ وہ خود اپنے اوپر ظلم کر رہے تھے. تو اس سے کیا بات پتا چلتی ہے کہ بعض گناہ ایسے ہیں، بعض گناہ اور ظلم ایسے ہیں کہ اللہ دنیا ہی میں اس کی جو ہے نا وہ سزا دے دیتا ہے. آپ دیکھ لیں کہ ایک اور بات بہت اہم ہے کہ جیسے جو رشتہ داری کے حقوق ادا نہیں کرتا، صلہ رحمی نہیں کرتا، دنیا ہی میں اس کی سزا مل جاتی ہے، اسی طرح جو صلہ رحمی کرتا ہے اس کی دنیا ہی میں جزا مل جاتی ہے. آپ نے وہ حدیث سورت بقرہ میں بھی پڑھی تھی نا کہ وہ لوگ جو چاہتے ہیں کہ ان کی عمر دراز ہو اور رزق خوشادہ ہو، کھلا ہو، تو ان کو چاہیے کہ رشتہ داروں سے اس نے سلوک کرے. تو یہ ہے بات کہ یہ تھا ان کا اپنی جانوں پر ظلم کرنا، ہم نے تھوڑی ظلم کیا ہے. پھر فرمایا ثم ان ربک للذین عملوا السوء بجہالۃ، البتہ جن لوگوں نے جہالت کی بنا پر برا عمل کیا، بھی جہالت نادانی کی وجہ سے برا عمل کیا، ثم تابو، پھر انہوں نے توبہ کر لی، من بعد ذالکا، یہ کرنے کے بعد کہ جہالت کی بنا پر انہوں نے برا عمل کیا، پھر برا عمل کرنے کے بعد انہوں نے توبہ کر لی، وہ اصلاح اور اصلاح کر لی، ان ربا کا من بعدها لغفور رحیم، تو بے شک تیرا رب جو ہے، یقیناً تیرا رب جو ہے ایسے لوگوں کے لیے غفور اور رحیم ہے. یہاں پر جو ہے ایک اور اہم بات جو ہے وہ پتہ چلتی ہے، اور وہ کیا ہے کہ اللہ رب العزت جو ہے وہ انسانوں سے بہت محبت کرنے والے ہیں، اور یہاں پر اعلان کر رہے ہیں کہ اوپر آپ دیکھیں تو ڈراوا ہے نا، یہاں پر دیکھیں تو خوشخبری ہے. خوشخبری کیا ہے کہ اگر کوئی شخص اللہ کی ہدایات آنے کے بعد، واضح احکامات موجود ہونے کے بعد، اگر کوئی شخص غلطی کر لے، جہالت یا تعصب میں گرفتار ہو جائے، تو اب بھی ان کے لیے نجات کی راہ کھلی ہوئی ہے، اب بھی ان کے لیے ہدایت کے راستے کھلے ہوئے ہیں، اب بھی ان کے لیے اللہ تعالیٰ کی رحمت ہی رحمت جو ہے وہ منتظر ہے. کس طرح؟ پہلی بات یہ ہے کہ عملوا سوء بجہالت، کہ جو بھی انہوں نے غلط کام کیا ہے تو توبہ کی پہلی شرط یہ ہے کہ وہ بھول کر کیا ہو، لاعلمی کی بنا پر کیا ہو. اور لوگ کیا کرتے ہیں، کہتے ہیں کہ جو ہے وہ جو توبہ میری توبہ، اور پھر غیبت شروع کرتے ہیں. پہلے توبہ کرتے ہیں گویا کہ توبہ پرمٹ ہے، اجازت نامہ ہے گناہ کرنے کا. پہلے توبہ کرتے ہیں کہ توبہ توبہ منہ سے جملہ بول کے، اور پھر ساتھ گناہ کرنا شروع کرتے ہیں، اللہ معاف کر دے. پہلے معافی مانگتے ہیں پھر گناہ کرتے ہیں، ہے نا. تو یہ اللہ کے ساتھ مذاق کرنا ہے. اور ایک بات یاد رکھنی چاہیے، یہاں سے ہمیں یہ بات پتہ چلتی ہے جہالت والے لفظ سے، کہ مومن گناہ کرتا نہیں ہے، اس سے گناہ ہو جاتا ہے. وہ زیادتی اور ظلم کرتا نہیں ہے، اس سے زیادتی اور ظلم ہو جاتا ہے. کیوں؟ اصل میں جو نیکی ہے، نیکی ہوتی نہیں ہے، نیکی کی جاتی ہے. اور نیکی وہ نیکی نہیں ہے جس کے اندر نیت اور ارادہ نہ ہو. اصل نیکی وہ ہے جو کہ نیت کے ساتھ کی جائے، جو کہ اخلاص کے ساتھ کی جائے، جو کہ رب کی رضا کے لیے کی جائے. تو ایک بات یاد رکھیے گا کہ گناہ اور نیکی کے معنی میں بڑا فرق ہے. ہم کیا کہتے ہیں، ہم کیا کرتے ہیں، گناہ کرتے ہیں. نہیں، ایسا تو نہیں کہ گناہ کرتے ہیں اور نیکی ہو جاتی ہے، الٹ تو نہیں کرتے ہم. کرنی تو نیکی نہیں تھی، بس ہو گئی، ہے نا، اتفاقی. نہیں، اتفاقی یا گناہ ہوتا ہے، نیکی جان بوجھ کر شعوری طور پر کی جاتی ہے. جس نیکی کے اندر نیت نہ ہو، اخلاص نہ ہو، تو وہ نیکی کیسے قابل قبول ہوگی. نا روٹین لائف نہیں بننی چاہیے، نہ نمازیں، نہ قرآن، نہ کلاسز، نہ حسن سلوک، نہ دوسروں کی خدمت کرنا. بار بار نیتوں کا جائزہ لینا چاہیے، میں کیوں حسن سلوک کر رہی ہوں، میں کیوں ہمسایوں کی عیادت کر رہی ہوں، میں کیوں شوربہ یا دال ہمسائے میں بھیج رہی ہوں. اللہ کے رسول کی وہ حدیث کہ تو ہمسائے کے گھر جو ہے وہ اپنے جو پانی ہے اس میں، اپنے شوربے میں پانی تھوڑا زیادہ کر لے، ہے نا. تو اپنے ہمسائے کو تحفہ بھیج، خواہ بکری کا کھری کیوں نہ ہو. کوئی ہمسائی اپنی ہمسائی کے لیے اس چیز کو حقیر نہ سمجھے. ایک پیالی پانی زیادہ کر کے تھوڑی سی زیادہ ہو جائے گی، جو بھی کھانا پکا رہے ہیں تو ہم اپنے ہمسائے میں بھیج سکتے ہیں. تو اس سے حسن سلوک ہوتا ہے، ہمسایوں کے تعلقات. اور ہم اگر ہمارے ارد گرد ماشاء اللہ بہت سے ہمسائے ہیں تو یہ بھی خوشخبری ہے ہمارے لیے، لیکن پریشانی کی بات نہیں ہے. ایک دن ایک کو، دوسرے دن دوسرے کو، تیسرے دن تیسرے کو، چلو ایک دن ہر دن نہیں، دوسرے تیسرے دن جب بھی کچھ تھوڑا سا اہتمام سے کیا، تھوڑا سا، اتنا سا بھی کر دیں تو دوسرے کو پتا چلتا ہے اچھا اس کے دل میں میرے لیے محبت ہے نا. اسی طرح اپنے رشتے داروں کے ساتھ، بہن بھائیوں کے ساتھ، دوستوں کے ساتھ ہم کر سکتے ہیں. اسی طرح نماز پڑھتے ہوئے بار بار سوچنا چاہیے کہ میں نماز پڑھتی ہوں، یہی نماز صحابہ پڑھتے تھے تو وہ اتنے نیک، اور ان کی زندگی میں اتنی تبدیلی. تو یہ نماز میں باقاعدگی سے پڑھ رہی ہوں، اتنے سال ہو گئے لیکن یہ نماز میری زندگی میں چینج کیوں نہیں لا رہی، ہے نا. دوائی بیماری کو دور کیوں نہیں کر رہی، کھانا مجھے صحت کیوں نہیں دے رہا، ہے نا. نیت، بار بار نیت. تو یہ ہے کہ گناہ ان سے بھولے سے ہو جاتا ہے، جہالت. کرنا نہیں چاہتے، بس بھول کر لاعلمی کی بنا پر ہو گیا. اچھا، اب جب لاعلمی کی بنا پر گناہ ہو گیا، دوسری شرط کیا ہے توبہ کی؟ ثم تابو، پھر وہ لوٹ آتے ہیں. تابو، تابو کا روٹ کیا ہے؟ توبہ، توب. پھر وہ لوٹ آتے ہیں، اور لوٹنے کا مطلب کیا ہے کہ وہ پلٹ آتے ہیں. فوراً اپنے گناہ کا احساس کرنے کے بعد وہ اللہ کی طرف رجوع کرتے ہیں، وہ اللہ سے توبہ کرتے ہیں، وہ شرمندہ ہوتے ہیں، وہ افسردہ ہوتے ہیں، وہ اللہ سے معافی مانگتے ہیں. ثم تابوا من بعد ذلک، گناہ کر لینے کے بعد فوراً ہی ان کو ندامت، شرمساری اور گناہ کا اتنی شدت سے احساس ہوتا ہے کہ اللہ تعالیٰ یہ مجھ سے کیا ہو گیا، کیوں میں نے یہ غلطی کر لی، کیوں مجھے غصہ آ گیا، کیوں میں نے جملہ بول دیا، کیوں میں نے اس کو جو ہے وہ مار دیا، کیوں میں نے اس کی بات وہاں پہ کر دی، کیوں میں نے اس کو دیکھا تو سلام نہیں کیا، کیوں مجھ سے یہ غلطی ہو گئی کہ میں نے اس کی عیادت نہیں کی یا اس کے گھر تعزیت کے لیے نہیں گئی، کیا ہو گیا مجھ سے. اور پھر وقت گزر جاتا ہے نا، ہر لمحے کی ایک نیکی ہوتی ہے، ایک بات یاد رکھیے گا، ہر وقت کی ایک نیکی ہوتی ہے، ہر لمحے کے ساتھ نا ایک نیکی بندی ہوئی ہے. اس لمحے ہم نے وہ نیکی نہ کی उस लम्हे हमने अल्लाह का वो हुक्म ना माना, अगले लम्हे दो हुक्म हो जाएंगे, एक लम्हे एक नहीं किया अगले लम्हे दो कैसे करेंगे? हमेशा अपने आप को बांध कर खींच कर हमेशा कोशिश करनी चाहिए, जितनी जल्दी हो मैं ये काम करूं, पता नहीं मेरी जिंदगी वफा हो मेरे साथ करे कि नहीं, पता नहीं अगले लम्हे मेरे पर कोई ऐसा मसला ना आ जाए कि मैं ये काम ना कर सकूं। पेपर देने की बात है, टेस्ट देने की बात है, क्लास में आने की बात है, किसी के साथ कोई सदका खैरात करने की बात है, कोई नफल पढ़ना है, कुछ नहीं करना है तो फौरन करना चाहिए। तो यहाँ पे भी क्या, सुम्मा ताबू मिन बाद ज़ालिक, कि फौरन वो अल्लाह से माफी मांगते हैं। और माफी मांगने का तरीका उनका क्या है, वह असलहू, तीसरी शर्त यह है कि अपनी इसलाह कर लेते हैं। अब आप देखें इसका ये मतलब नहीं है कि पहले भी गुनाह किया और फिर दोबारा गुनाह करते हैं, फिर वो इसलाह करते हैं, फिर वो अपने आप को ठीक कर लेते हैं, है ना। फिर दीदा दानिस्ता, जान बूझ कर जो है वो गुनाहों का इआदा नहीं करते, तो जिनके हकूक है उनको अदा करते हैं, जिनको नाराज किया है उनको मनाते हैं, उनसे माफी मांगते हैं, और जिनके कुछ देने लेने वाले हैं पैसे उनकी अदायगी करते हैं। तो अल्लाह ताला कहते हैं कि जब वो अपनी इसलाह कर लेते हैं तो क्या, इन्ना रब्बका मिन बादिहा लगफूर रहीम, तो बेशक तेरा परवरदिगार ऐसे लोगों के लिए यकीनन बख्शने वाला और रहम करने वाला है। तो ये है तौबा के कबूल होने की शराइत, और ऐसी सूरत में अगर इन शराइत के साथ तौबा ना की जाए तो फिर तौबा काबिले कबूल नहीं है। कि जानबूझकर गुनाह करना, गुनाह करके मुंह से तो तौबा कहना लेकिन अमली तौर पर गुनाहों का अजाला ना करना, और फिर अपनी इसलाह ना करना। इसलाह क्या है कि पहले नमाज कजा कर रहे थे, एहसास हुआ कि ये मैंने क्या किया, अब क्या है कि अब नमाज बाकायदगी से पढ़नी शुरू कर दी। पहले रिश्तेदारों के लिए मेरे घर के दरवाजे बंद थे, एहसास हुआ तो रिश्तेदारों के लिए घर के दरवाजे मैंने खोल दिए, है ना। पहले मैं लोगों को देखकर मैं उठती नहीं थी, मिलती नहीं थी, सलाम नहीं करती थी, लेकिन अब तौबा क्या है कि उठूं, दूर से ज्यादा कुछ नहीं कर सकती, सलाम एक स्माइल दे सकती हूँ, हाथ हिला सकती हूँ, है ना, प्यार भरी नजरें उन पर डाल सकती हूँ। तो ये है कि इस्लाह कर लेना, और ये बहुत जरूरी है हम इस्लाह करें। और तौबा तो नसूह, इन्ना रब्बा का मिन बादिहा लगफूर रहीम, इसके बाद भी तेरा रब इन लोगों के लिए जो है वो बख्शने वाला है, गोया कि यकीनन ऐसी तौबा और इस्लाह के बाद ही तेरा रब उनको जरूर बख्शेगा और रहम करेगा। फिर अल्लाह रब्बुल इज्जत सूरत नहल में मुत्तकियों के इमाम और नेकियों के मौलिम अवाहुम मुनीब और जो है वो मुस्लिम हनीफ उनका जिक्र करते हैं। और वो कौन थे, हजरत इब्राहिम अलैहिस्सलाम, वो कौन थे, हजरत इब्राहिम अलैहिस्सलाम। बराहिमी नजर पैदा बड़ी मुश्किल से होती है, बराहिमी नजर पैदा बड़ी मुश्किल से होती है, हवस छुप छुप के सीनों में बना लेती है तस्वीरें। हजरत इब्राहिम अलैहिस्सलाम बेखतर कूद पड़ा आतिशे नमरूद में इश्क, अकल है महवे तमाशाए लबे बाम अभी। ये दौर अपने बराहीम की तलाश में है, बहार हो के खिजान ला इलाहा इल्लल्ला, तू बचा बचा के न रख से तेरा आईना है वो आईना, के शिकस्ता हो तो अजीज तर है निगाह आईना साज में। ये मुख्तलिफ अशार हैं जो कि हजरत इब्राहिम अलैहिस्सलाम के किरदार को वाजे करते हैं। हजरत इब्राहिम अलैहिस्सलाम का अल्लाह कुरान में जब भी जिक्र करता है इतनी मोहब्बत से करता है, इतने प्यार से करता है और इतनी खूबसूरती से करता है कि दिल मचलने लगते हैं, दिल तड़पने लगते हैं, आंखों में आंसू रवा हो जाते हैं, और फिर अपने दिल से ये आवाज आती है, कहने को मुसलमान मैं भी हूँ, कहते हुए शर्माती हूँ, सुनती हूँ कहीं से बांगे दरा, उठते हैं कदम रुक जाती हूँ, कहने को मुसलमान मैं भी हूँ, कहते हुए शर्माती हूँ, है ना। अल्लाह ताला यहाँ पे इतने खूबसूरत तरीके से उनका जिक्र करते हैं कि आज मैं बहुत वक्त से पहले तैयार थी और बस आने से पहले कुरान की आयतों की जब तैयारी कर रही थी तो शाकिर अन उमे, اجتباہ وہداہ الی صراط مستقیم وآتیناہ فی الدنیا حسنا وانہ فی الآخرۃ لمن الصالحین ثم اوحینا الیک ان اتبع ملۃ ابراہیم حنیفا وما کان من المشرکین. کہ ان تین آیتوں کی تیاری کرتے کرتے مجھے وقت کا احساس ہی نہیں رہا کہ جو ہے وہ مجھے کتنی دیر ہو گئی ہے اور مجھے مطلب میرے کلاس میں جانے کا وقت ہو گیا اور مجھے جانا چاہیے. اور میں حضرت ابراہیم علیہ السلام کے اوپر نا آیتوں کو ڈھونڈ رہی تھی قرآن میں سے کہ اللہ تعالیٰ نے اور کہاں کہاں ان کا ذکر کیا ہے نا اور کس طرح سے کیا ہے. اور یہاں پہ اللہ تعالیٰ کہتے ہیں شاکرن, شکر ادا کرنے والا, شاکرن شکر ادا کرنے والا. حضرت ابراہیم علیہ السلام کی پہلی صفت جو یہاں پر بتائی جا رہی ہے وہ کیا ہے کہ وہ شاکر تھے, وہ شکر ادا کرنے والے تھے. اب اہل مکہ جو ہیں ان کا کردار بھی اللہ تعالیٰ بتاتے جا رہے ہیں. اور پہلے دن سے سورۃ البقرہ سے جب سے آپ نے آغاز کیا تو آپ دیکھیں اور یہاں تک آپ پہنچی ہیں تو مشرک کیا کہتے تھے کہ ہم ہیں ابراہیم علیہ السلام کے پیروکار. یہودی کیا کہتے تھے, ہم ہیں ان کی اولاد. عیسائی کہتے تھے کہ ہم ہیں ان کی اولاد. سارے ان کو مانتے تھے نا. تو اللہ تعالیٰ کہتے ہیں کہ اے لوگو ذرا سوچو تو صحیح, ذرا اپنے سینوں میں دلوں کو ٹٹولو تو صحیح, ذرا اپنے ضمیروں کا جائزہ تو لو کہ تمہارا کردار کیا ہے کہ مشرک, شرک, اور پیچھے بھی آپ نے جو ہے وہ کردار پڑھا فکفرت بانعم اللہ ہے نا, اللہ کی نعمتوں کا انکار, اللہ کی نعمتوں کا کفران. اور حضرت ابراہیم علیہ السلام کا کردار کیا تھا, ان کا وصف کیا تھا, شاکر لانعمہ, اللہ کی نعمتوں کا شکر ادا کرنے والا, شکر ادا کرنے والا. اور یہاں پہ انعمہ, اللہ کی ساری نعمتوں کا شکر ادا کرنے والا. اگر خالی نام بھی آ جاتا, خالی نعمت بھی آ جاتا تو بھی وہ اسم جنس تھا, لیکن یہاں پہ انعمہ, اللہ کی نعمتوں کا شکر ادا کرنے والا. اور حضرت ابراہیم علیہ السلام واقعی ہی اللہ کی نعمتوں کا بہت شکر ادا کرنے والے تھے. اللہ تعالیٰ کہتے ہیں کہ مجھے اس کا یہ شکر ادا کرنا اتنا پسند آیا, مجھے اس کا میرے آگے جھکنا یعنی اللہ کے آگے جھکنا ابراہیم علیہ السلام کا اللہ تعالیٰ کو اتنا پسند آیا, اتنا بھایا. حضرت ابراہیم علیہ السلام کی شکر گزاری اجتباہو, کہ اللہ تعالیٰ کہتے ہیں کہ اللہ نے اس کو منتخب کر لیا, میں نے اس کو چن لیا ہے نا, میں نے اس کو چن لیا. اور اللہ تعالیٰ کن لوگوں کو چنتا ہے, مجتبا کون بنتے ہیں جو شکر گزار ہوتے ہیں. اور پھر فرمایا کہ وہ ہداہو, اور اس کو جو ہے وہ سیدھا راستہ دکھایا. کون سا راستہ, الی صراط مستقیم, جو بالکل جو تھا وہ سیدھا تھا اور صراط مستقیم کی طرف جو تھا وہ چلنے والا تھا. اور آپ دیکھیں کہ یہ جو اجتبا ہوتا ہے یہ کیا ہوتا ہے, آپ پہلے بھی اس کو جو ہے وہ پڑھ چکی ہیں کہ ہاں بہت سی چیزوں میں سے کسی کو چن لینا ہے نا, کسی کی خوبیوں کی بنا پر اس کو جو ہے وہ چن لینا. اور اب یہاں پر اللہ تعالیٰ یہ بات ابراہیم علیہ السلام کے لیے کہہ رہے ہیں, اور یہ نام محمد صلی اللہ علیہ وسلم کا بھی تو تھا نا, مجتبا, مصطفیٰ, مجتبا. تو آپ سوچیں کہ کسی کے اندر وہ خوبی اتنی جو ہے وہ کمال درجے کی پائی جاتی ہو کہ وہ اس کا نام بن جائے, تو اس سے بڑھ کر پھر اس کی نیکی جو ہے وہ کیا ہو سکتی ہے نا. تو جیم با وو یا جیم با یا چن لینا, اور جیسے جو ہے میں نے جب چن لینا کی وضاحت ایک دفعہ کی تھی تو آپ کو یہ بات بتائی تھی نا کہ بہت سے پھل پڑے ہوئے ہوتے ہیں, آپ جاتی ہیں لیتی ہیں تو ان میں سے کچھ پھلوں کو آپ چنتی ہیں, سبزیوں میں سے کچھ سبزیاں چنتی ہیں, آپ جاتی ہیں تو کپڑوں میں سے چیزوں میں سے کوئی چیز جو ہے وہ آپ چنتی ہیں. تو جو یہ ہے نا جیم با وو, इसके अंदर दो बातें पाई जाती हैं कि किसी चीज को जमा करना फिर उसे कहीं ले जाना, उसको इकट्ठा करना और उसमें से उम्दा चीज को इंतखाब करके अपने करीब कर लेना, ये है मुजतबा। और फिर अल्लाह रब्बुल इज्जत जो है वो क्या करते हैं कि वहदाहु इला सिराति मुस्तकीम, और उसकी रहनुमाई की सीधे रास्ते की तरफ। तो अल्लाह ताला को इब्राहिम अलैहिस्सलाम की शुक्रगुजारी इतनी पसंद आई, वो इतने सलीमुल फितरत थे, वो इतने नेकी करने वाले थे कि उसको सिराते मुस्तकीम की तरफ उनको चुन लिया गया। वआतैनाहु फिद दुनिया हसना, और उनको इस दुनिया की जिंदगी में अल्लाह ताला ने भलाई अता की। दुनिया में भलाई जो है वो क्या है, आप कल के सबक में ये बात जो है वो पढ़ चुकी हैं कि अल्लाह ताला जिनको जो है वो भलाई अता करता है तो क्या करता है, फलनुहयन्नहु हयातन तय्यिबा, दुनिया ही में उनको पाकीजा जिंदगी जो है वो अता करता है, साफ सुथरी कामयाबियां, है ना, दिल और इत्मीनान और जमीर की ठंडक, हयातन तय्यिबा, दुनिया में जो है वो ईमान और अमले सवाले का फल मिलता है। तो यहाँ पे भी इब्राहिम अलैहिस्सलाम को अल्लाह ताला कहते हैं कि मैंने उसको दुनिया के अंदर हसना अता की, बड़ी बेहतरी अता की थी। वइन्नहु फिल आखिरति लमिनस सालिहीन, और इब्राहिम अलैहिस्सलाम आखिरत में भी यकीनन सालिहीन में से होंगे, नबी भी होंगे और सालिहीन में से होंगे। और अल्लाह रब्बुल इज्जत उनकी एक और खूबी जो बताते हैं, उनकी एक और सिफ्त का जो तारुफ करवाते हैं वो क्या है, सुम्मा औहैना इलैका, फिर हमने तुम्हारी तरफ ये वही भेजी, अनित्तबे, कि तू पैरवी कर, तू चल, मिल्लत इब्राहिम हनीफा, इब्राहिम अलैहिस्सलाम के तरीके पर। मिल्लत जो है ये कौम के लिए भी इस्तेमाल किया जाता है और दीन के लिए भी इस्तेमाल किया जाता है, कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर यह वही भेजी गई कि यकसू होकर इब्राहिम अलैहिस्सलाम के तरीके पर चला जाए, वमा काना मिनल मुशरिकीन, और वो मुशरिकों में से नहीं था। अब अल्लाह ताला यहाँ पे वो जो एतराज करने वाले हैं उनका मुकम्मल जवाब दे रहे हैं, और मुकम्मल जवाब अल्लाह ताला ने क्या दिया कि मुशरिक ये बात कहते थे ना कि अल्लाह की शरीयत में तजाद है, कि यहूदियों के यहाँ जो चीजें हराम थी मुसलमानों के यहाँ हलाल कैसे हो गई। तो अल्लाह ताला यहाँ पे जवाब दे रहे हैं कि यहूदियों के मजहबी कानून में और शरीयत मोहम्मदी सल्लल्लाहु अलैहि वसल्लम के जाहिरी फर्क को देखकर तुम कैसे गुमान करते हो, यहूदियों पे अगर कुछ चीजें हराम कर दी गई तो वो उनकी नाफरमानियों की वजह से उनको नेमतों से महरूम कर दिया, और वरना बात क्या है कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को जिस तरीके की पैरवी करने का हुक्म दिया गया वो इब्राहिम अलैहिस्सलाम का तरीका है, और इब्राहिम अलैहिस्सलाम के जो मिल्लत थी, उनका जो दीन था, उनका तरीका था, उनमें ये चीजें हराम थोड़ी थी जो यहूदियों के यहाँ हराम थी। यहूदी ऊँट नहीं खाते, मिल्लत इब्राहिमी में वो हलाल था। यहूदियों के यहाँ शुतर, मुर्ग, बत, खरगोश वगैरह हराम है, मगर मिल्लत इब्राहिमी में ये सब चीजें हलाल थी। तो कुफारे मक्का को ये बात बता दी गई कि ना तुमको तो इब्राहिम अलैहिस्सलाम से कोई वास्ता है, ना यहूदियों को, क्योंकि यहूदी भी शिर्क कर रहे थे। अल्लाह ताला ने ये बात बताई ना, वअल्लज़ीना हादू, वो यहूदी बन गए। अल्लाह ने किसी को भी ये नहीं कहा था कि तुम यहूदी हो। हजरत इब्राहिम अलैहिस्सलाम के बेटे यहूदा, यानी आगे आगे हजरत इब्राहिम अलैहिस्सलाम की औलाद में देखें कि हजरत याकूब अलैहिस्सलाम की औलाद है ना, तो ये यहूदी जो हैं वो यहूदा की तरफ अपनी निस्बत करते हैं ना। तो इसी तरह ईसाई जो हैं वो क्या करते हैं, नसरानी अपने आप को और ईसाई हजरत ईसा अलैहिस्सलाम की तरफ अपनी निस्बत करते हैं। और अफसोस कहीं ऐसा ना हो कि आज मुसलमान कहें कि हम तो मोहम्मदी हैं, कि नाम मुस्लिम है हमारा और हम मोहम्मदी हैं, काम वो ना करें जो कि कुरान में है और जो अल्लाह ताला ने कही है। तो यहाँ पे भी अल्लाह ताला ये कहते हैं कि यहूदी भी शिर्क कर रहे हैं, अहले मक्का भी शिर्क कर रहे हैं, और हजरत इब्राहिम अलैहिस्सलाम जो थे वो शिर्क करने वाले नहीं थे। वमा काना मिनल मुशरिकीन, और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम और आपके साथी जो हैं ये इब्राहिम अलैहिस्सलाम के फॉलोअर्स में से हैं, पैरोकारों में से हैं, और इनके अकायद और आमाल में शिर्क का शायबा तक भी नजर नहीं आता। اور حضرت ابراہیم علیہ السلام کی صفات نا آپ نے قرآن سے ڈھونڈنی ہے، یہ آپ کا ہوم ورک ہے کہ حضرت ابراہیم علیہ السلام کیسے تھے، ان کا تعارف آپ نے قرآن سے جمع کرنا ہے. چند ایک آیتیں میں آپ کے سامنے رکھتی ہوں، جیسے سورۃ البقرہ آیت 124 میں آپ نے بھی پڑھا تھا کہ وَإِذِ ابْتَلَىٰ إِبْرَاهِيمَ، کہ جب حضرت ابراہیم علیہ السلام کی آزمائش کی ربہ، اس کے رب نے بکلمات، چند کلمات سے، فَتَمَّهُن، تو ابراہیم علیہ السلام کو پہلے اللہ نے آزمایا، جب وہ ان آزمائشوں پر پورا اترے تو اللہ تعالیٰ نے ان کو متقیوں کا امام بنا دیا. کہا کہ ابراہیم میں تجھے جو ہے وہ امام بنانے والا ہوں، تو انہوں نے پوچھا کیا میری قوم بھی، کہا کہ نہیں، صرف وہ لوگ بنیں گے جو مجھ سے ڈرنے والے ہیں نا. پھر اللہ تعالیٰ جو ہے، اللہ تعالیٰ کو ابراہیم علیہ السلام کا عمل اتنا پسند تھا، اتنا پسند تھا کہ جس جگہ آپ کھڑے ہو کر خانہ کعبہ کی تعمیر کرتے جاتے تھے، تو حج اور عمرہ ہمارا مکمل نہیں ہوتا جب تک کہ ہم اس کے پیچھے دو رکعت نماز نہیں پڑھتے. اللہ تعالیٰ نے ہمیشہ کے لیے قرآن میں یہ آیت نازل کر دی، واتخذوا من مقام ابراہیم مصلی، اور یہ 125 ہے سورۃ البقرہ. اسی طرح حضرت ابراہیم علیہ السلام نے دعا کی تھی محمد صلی اللہ علیہ وسلم کے لیے، اور ایسا نبی اور آپ کی نبوت کے جو مقاصد ہیں، ہے نا، چار مقاصد، کہ ایسا نبی بھیج ہمارے پاس جو کہ لوگوں کو قرآن کی تیری آیات پڑھ کر سنائے، یتلو علیہم آیاتہ ویزکیہم ویعلمہم الکتاب والحکمہ، یہ چار باتیں. پھر آپ دیکھیں سورۃ نجم میں آیت نمبر 37 میں اللہ تعالیٰ کہتے ہیں وَإِبْرَاهِيمَ الَّذِي وَفَّى، ابراہیم علیہ السلام نے وفا کا حق ادا کر دیا. اللہ اکبر، کسی کو جو ہے وہ کسی کی گواہی خود اللہ دے، اور وہ ابراہیم علیہ السلام تھے کہ وفا کا حق ادا کر دیا، اور اس میں کوئی شک نہیں. خاندان کو چھوڑا، گھر کو چھوڑا، بیوی بچوں کو عرب کے صحراؤں میں جا کر بسا دیا، بچے کو، بیٹے کو جو بڑی دعاؤں کے بعد بڑھاپے میں ملا تھا، اس کو ذبح کرنے کے لیے تیار ہو گئے. وَإِبْرَاهِيمَ الَّذِي وَفَّى. پھر اللہ تعالیٰ سورۃ نساء میں بھی یہ بات کہتے ہیں آیت 125 میں، وَاتَّبِعْ مِلَّةَ ابراہیم حَنِیفًا، بار بار کہتے ہیں کہ ابراہیم علیہ السلام کے طریقے پر چلو. پھر اللہ تعالیٰ یہ بات بھی کہتے ہیں وَاتَّخَذَ اللَّهُ ابراہیم خَلِيلًا، وَاتَّخَذَ اللَّهُ ابراہیم خَلِيلًا، اللہ نے ابراہیم علیہ السلام کو اپنا خلیل بنا لیا تھا. پھر سورۃ آل عمران میں بھی اس بات کا اعلان کرتے ہیں آیت 67 میں، مَا كَانَ ابراہیم یہودیوں ولا نصرانیوں ولا کن کان حنیفا، کہ انہوں نے اپنا نام یہودی نصرانی تھوڑی رکھا تھا، ان کا تو ایک ہی نام تھا، اور وہ کیا تھا؟ حنیف. حنیف کون ہوتا ہے؟ حنف اور جنف، آپ نے پڑھا تھا نا. حنف کیا ہوتا ہے؟ جو ہر ایک سے کٹ کر اللہ کی طرف، اللہ کا ہو جائے. اور جنف ہوتا ہے جو ایک طرف مائل ہو، ایک طرف کو جس کا جھکاؤ ہو، تو وہ حنیف تھے. پھر سورۃ ہود آیت 75 میں جو ہے آپ یہ بات پڑھ چکی ہیں، ان ابراہیم حلیم اللہ منیب، بڑے نرم مزاج تھے نا، نرمی ان کے اندر بہت زیادہ تھی. اور آپ کو پتہ ہے کہ نرمی کی خوبی جس کو ملی، اللہ نے اس کو خیر کثیر دے دی، کیونکہ نرمی خیر لاتی ہے. اور لوگوں، اللہ کا کلام جھوٹا نہیں ہو سکتا. ہم کہتے ہیں نا کہ سختی سے خیر آتی ہے زیادہ، نرمی سے خیر آتی ہے. اور میرا تو اس پر ایمان ہے کہ نرمی، جتنی زیادہ ہم نرمی کریں گے، اتنی ہی اللہ تعالیٰ انشاءاللہ خیر اور بھلائی سے ہمیں نوازیں گے. تو اصولوں کے معاملے میں ہمیں ڈسپلنڈ اور آرگنائز ہونا چاہیے، لیکن عمومی زندگی میں اخلاق کی روش وہ نرمی کی ہونی چاہیے، معاملات میں، لین دین میں، بات چیت میں. ان ابراہیم الحلیم اواہ منیب، اواہ آہیں بھرنے والے تھے. اب وہ فرشتے ہی آگے تو اب وہ خوشخبری بیٹے کی بھول کر اور لڑنے لگے، جھگڑنے لگے. اللہ تعالیٰ کہتے ہیں تو جا دے لوں، جھگڑا کرنے لگا ابراہیم کہ کیوں فرشتے جو ہے نا عذاب دینے کے لیے آئے ہیں. تو آہیں بھرنا، لوگوں کی مصیبتوں پر آہیں بھرنا، لوگوں کے دکھوں پر، ان کی پریشانیوں پر، ان کے درد کو دل کے اندر محسوس کرنا، یہ ہے پیغمبر کا اسوہ. منیب نوب سے ہے، رجوع کرنے والا، بار بار وہ رجوع کرتے تھے. پھر سورۃ مریم آیت 41 میں اللہ تعالیٰ کہتے ہیں وَذْكُرْ فِي الْكِتَابِ إِبْرَاهِيمَ، میری اس کتاب میں ابراہیم کا ذکر بھی تو کر. کیوں؟ इन्नहू कैन सिद्दीकन नबिया, कि वो नबी भी थे और सच्चे थे, है ना, नबी थे और सच्चे थे, सूरत मरियम 41। फिर आप देखें कि आग उनके लिए ठंडक बन गई, या नारुकूनी बर्दं सलामा, और सिर्फ ठंडी नहीं सलामती बन गई। आग ठंडी तो होती है, सलामती बनती भी कभी नहीं देखी ना, आग में डाला गया बर्दं सलामा। फिर अल्लाह ताला सूरत सफात में कहते हैं आयत 109 में, सलामुन अला इब्राहिम, इब्राहिम अलैहिस्सलाम को सलाम जो है वो भेजा जा रहा है ना। इसी तरह सूरत ज़ुखरुफ आयत 43 में इब्राहिम अलैहिस्सलाम ये कहते हैं कि इन्नी बरा मिम्मा ताबुदून, कि तुम जिसकी इबादत करते हो मैं उसे बेजार हूं। तो हमारे इर्द गिर्द सोसाइटी में जो गुनाह लोग कर रहे होते हैं, शिर्क कर रहे होते हैं, बुराइयां कर रहे होते हैं, हम उनसे बेजारी का इजहार करते हैं। फिर आप देखें कि सूरत हदीद आयत 26 में अल्लाह ताला कहते हैं, वलकद अरसलना नूह व इब्राहिम वजलना फी ज़ुर्रियतिहुम नबुवा, के इनको भेजा नूह अलैहिस्सलाम और इब्राहिम अलैहिस्सलाम को, और इनकी औलादों में नबुवत को रख दिया। सिर्फ खुद ही नबी नहीं थे, औलादों में नबुवत अल्लाह ने दे दी। सोचे तो सही, नस्ल दर नस्ल क्या खूबी थी। और सूरत मुमतहिना आयत नंबर 4, कद कानत लकुम उस्वतुन हसना फी इब्राहिम वल्लज़ीन मा, कि तेरे लिए इब्राहिम अलैहिस्सलाम की जिंदगी में बेहतरीन नमूना है। कुरान में उस्वतुन हसना का लफ्ज एक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के लिए मिलता है कि वो हमारे लिए रोल मॉडल है, और दूसरा खास तौर पर ये इब्राहिम अलैहिस्सलाम के लिए है, गो के तमाम पैगंबर ही हमारे लिए रोल मॉडल है ना। तो इन तमाम सिफात को आप देखें तो अब्दुल्ला बिन मसूद रजी अल्लाह का ये कॉल बड़ा खूबसूरत है कि हजरत इब्राहिम अलैहिस्सलाम मुअल्लिम खैर थे, नेकियों की तालीम देने वाले थे। मेहमान नवाजी उनकी आपने देखी, इजलुन हनीज, कैसे भुना हुआ बकरा लेकर आ गए। तो ये जो है ना शाकिर अलअनु में, तो अपने अंदर शुक्रगुजारी पैदा करना और नेकियों में आगे बढ़ना और बराहिमी नजर पैदा करना, ये बहुत अहम है। अल्लाह ताला हम सबको ये अता करे। और होमवर्क क्या है कि इब्राहिम अलैहिस्सलाम जो हैं उनकी तरह का किरदार पैदा करने के लिए जरूरी है कि आप खुद ढूंढे कुरान में से कि जो है वो इब्राहिम अलैहिस्सलाम कैसे थे, और कुरान की आयतों की रोशनी में ये आपकी एक असाइनमेंट है। और आपको पता है आपने सूरत अल बकरा में ये बात पढ़ी थी कि इब्राहिम अलैहिस्सलाम जो थे उनको इस बात की फिक्र थी कि लोग जो हैं वो कैसे होंगे, तो बार बार अल्लाह ताला उनके बारे में कहते हैं कि वो मुस्लिम हनीफ थे और सिबगतुल्लाह इख्तियार करने वाले थे और यहूदी और ईसाई नहीं थे। और फिर अल्लाह ताला ने उनको जब ये नेकी अता की तो उनके जो औलाद थी उनको भी किस बात की फिक्र थी, वो भी वसीयत किस चीज की कर रहे थे कि मेरे बाद तुम जो है वो क्या करोगे, है ना। हाँ, कि जैसे अल्लाह ताला यहाँ पर भी कहते हैं कि जब याकूब अलैहिस्सलाम की वफात का वक्त आया तो उन्होंने अपने बेटों से पूछा था, मा ताबुदून मिन बादी, और ये जो वसीयत है ना, वसा बिहा इब्राहिम बनी ही व याकूब, इब्राहिम अलैहिस्सलाम ने भी यही वसीयत की और उनके बेटे याकूब अलैहिस्सलाम ने भी ये वसीयत की, यानी नस्ल दर नस्ल ये अल्लाह की बंदगी की वसीयत जो थी उन्होंने की। तो मैं एक बात ये भी सोच रही थी कि वसीयत आप में से कितने लोगों ने लिखी है, हाथ खड़ा करें। तो माशाल्लाह ये हमारी खुशकिस्मत बहन है जिन्होंने वसीयत जो है वो लिखी है। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस से भी हमें ये बात पता चलती है कि किसी मुसलमान पर जो है दो रातें ऐसी नहीं गुजरनी चाहिए कि इसके पास वसीयत के काबिल चीजें और अमूर के बाहर लिखी हुई वसीयत मौजूद ना हो। तो हमें भी क्या करना चाहिए कि मौत किसी वक्त भी आ सकती है, कहीं भी आ सकती है, अचानक भी आ सकती है, इस तरह भी आ सकती है कि कोई पास ना हो, कोई रिश्तेदार, और कुछ कहने का मौका भी ना मिले, किसी को वसीयत भी ना कर सके। इन अजल अल्लाह इजा जा अला युअख्खिर लौ कुंतुम तालमून फला यस्ततीउन तौसियतन वला इला अहलिहिम यरजिउन। سورت نو آیت 4، سورت یاسین آیت 50، تو اس سے کیا بات پتا چلتی ہے کہ موت تو آنی ہے، تو ہمیں جو ہے وہ وصیت ہر وقت تیار رکھنی چاہیے، اور یہ مسلسل یاد دہانی کے لیے مفید رہے گی کہ پتہ نہیں کہ میری زندگی کا واقعی کوئی اعتبار نہیں ہے. اور آپ دیکھیں کہ ہماری کسی کی زندگی کی 20، کسی کی 30، کسی کی 50، کسی کی 40 ہے نا 60 منزلیں گزر بھی چکی. تو پھر اگر اب بھی ہم جو ہے وہ سستی کر رہے ہیں اور وصیت نہیں کر رہے تو پھر ہمارا کیا حال ہوگا نا. تو اور ہمیں اور لوگوں کی بھی وصیتیں پڑھنی چاہیے، پیغمبروں نے کیا وصیت کی اور نیک لوگوں نے کیا وصیت کی. میرے پاس اس وقت یہ ایک پمفلٹ بھی ہے، خرم مراد رحمۃ اللہ علیہ کی آخری وصیت، وہ انہوں نے اپنی وفات سے پہلے، اور بہت سے لوگ جو ہیں وہ بھی کرتے ہیں. تو یہ بھی ہوم ورک ہے کہ وصیت لکھنی ہے. یہ تو آپ نے خود لکھنی ہے، اور آپ یہ کہیں گے کہ میرے پاس تو کوئی بینک بیلنس نہیں ہے، کیا لکھوں؟ جو کچھ بھی موجود ہے، بچوں کے بارے میں آپ کیا سوچتی ہیں، آپ کا زیور ہے، آپ کے کپڑے ہیں آپ کے پاس، اور کچھ لوگوں کے پاس ہوتا بھی ہے، کوئی زمین ہے، کوئی مال ہے، جو کچھ بھی موجود ہے، جتنا بھی آپ کے پاس ہے. اگر مال باقاعدہ اس شکل میں نہیں ہے تو جو بھی آپ سوچتی ہیں اپنے بچوں کے بارے میں، اپنے گھر کے بارے میں، تو آپ وہ وصیت جو ہے وہ کر سکتی ہیں. ایک دفعہ میرے سسرال میں ایک عورت جو تھی، اس کو ہاسپٹل جانا تھا، تو اس نے جو ہے وہ ہاسپٹل جانے سے پہلے ایک وصیت لکھی تھی، لیٹر لکھا تھا، اور اس نے مجھے کہا تھا ابھی نہیں کھولنا، بعد میں جا کے کھولنا، مطلب ہاسپٹل جب وہ چلے گی. تو پھر جب میں نے کھولا تو اس میں انہوں نے لکھا ہوا تھا کہ اگر مجھے کچھ ہو جائے نا تو یہ میرے بچے جو ہیں نا یہ اللہ کے بعد پھر آپ کے سپرد. تو میں سوچ رہی تھی کہ دیکھیں باقی انسان جو ہے وہ کتنا جو ہے وہ بھولتا رہتا ہے، اور کچھ لوگ کتنے عقل مند ہوتے ہیں کہ وہ جو ہے وہ جلدی مطلب ان باتوں پہ بھی سوچتے ہیں نا. اور بعض اوقات وصیت کی وجہ سے نا بہت سے جھگڑوں سے انسان جو ہے وہ بچ جاتا ہے. تو یہ تین آیتیں ابراہیم علیہ السلام کا کردار بتاتی ہیں کہ ان کا ایک اللہ کے فرما بردار اور ایک اللہ کا سہارا تھا. اور جب ہم بھی جو ہے وہ محمد صلی اللہ علیہ وسلم کے پیروکار ہیں، ان سے محبت کے دعوے دار ہیں، تو محمد صلی اللہ علیہ وسلم کو یہ کہا گیا نتبع ملت ابراہیم حنیفہ، تو گویا کہ تمام مسلمانوں کو یہ کہا گیا کہ یکسو ہو کر ابراہیم علیہ السلام کے طریقے پر چلیں، اور وہ شرک کرنے والے نہیں تھے. وما کان من المشرکین انما جعل السبت علی الذین اختلفوا فیہ. اب اس کے بعد جو ہے اللہ رب العزت بتا رہے ہیں کہ رہا ہفتے کا دن، رہا سبت، تو جو علاقے ایک معنی تو ہیں کہ فرض کر دیا گیا سبت ان لوگوں پر جنہوں نے اختلاف کیا اس میں، کہ یہ ہفتے کا دن جو ہے کیا ہوا کہ یہ فرض کر دیا گیا. اس کی کیا وجہ، اس کا کیا مطلب ہے؟ اصل میں ہفتے کے دن کی تعظیم کا بھی ملت ابراہیمی میں کوئی حکم تھوڑی تھا. ان کے لیے بھی کہتے ہیں کہ جمعہ کا دن ہی مقرر تھا، اور مسلمان بھی جمعہ ہی کی تعظیم کرتے ہیں، اور ہفتے کا دن یہودیوں کو پھر کیوں دیا گیا؟ کہ موسیٰ علیہ السلام نے انہیں جمعہ کے دن کی تعظیم کرنے کے لیے جب کہا تو کہنے لگے کہ اللہ نے زمین آسمان کو 6 دن میں پیدا کیا، اور جمعہ کے دن وہ فارغ ہوا، اور 7ویں دن ہفتے کے دن اس نے آرام کیا، تو ہم بھی ہفتے کے دن چھٹی کریں گے، آرام کریں گے، کام کو کاٹیں گے، سب کام کو کاٹیں گے. اللہ کے آرام کے متعلق یہود کا یہ تصور انتہائی غلط تھا. تو اب ان کے اپنے نبی سے ضد کے نتیجے پر پھر کیا ہوا کہ ان پر ہفتے کا دن مقرر کر دیا گیا. انما جوئل السبت، فرض کر دیا گیا، مقرر کر دیا گیا، یہ ماضی مجھول ہے جوئلا، علی الذین، ان لوگوں پر، کون لوگ؟ یہودیوں پر، اختلافوا فی، جس نے اس کے بارے میں، اس کے احکام کے بارے میں جو ہے وہ، ہفتے کے احکام کے بارے میں جو ہے وہ اختلاف کیا. تو اب آپ دیکھیں کہ اب ان کو پابند کر دیا گیا کہ ہفتے کے دن تم نے کام کوئی نہیں کرنا، مکمل چھٹی کرنی ہے، اور اللہ کی عبادت میں سارا دن جو ہے وہ گزارنا ہے. لیکن انہوں نے اس کی بھی خلاف ورزی کی. اور سورت بقرہ آیت نمبر 65، سورت آراف آیت نمبر 166 میں آپ ہفتے کے دن کے بارے میں، جو ہمیں سب کے بارے میں آپ پڑھ بھی چکی ہیں. اچھا، دوسرا جو ہے انما جعل جعل السبت الذي نختلف فيه, تو اس میں اس کے معنی کیا ہیں کہ رکھ دیا گیا ہفتے کا دن ان لوگوں کے لیے جنہوں نے ہفتے کے دن کی حرمت کے بارے میں اختلاف کیا. یہاں پہ جوئلہ کے معنی کیا ہیں کہ رکھ دیا گیا ہفتے کا دن ان لوگوں کے لیے جنہوں نے ہفتے کے دن کی حرمت کے بارے میں اختلاف کیا, اس کے معنی کیا ہیں کہ جمعے کے دن کی بجائے انہوں نے کہا کہ نہیں ہمیں ہفتے کا دن چاہیے. اور اصل میں اس حصے میں آپ ایک بات یاد رکھیے گا کہ بعض کہتے ہیں کہ اللہ نے انہیں حکم دیا تھا کہ تعظیم کے لیے ہفتے میں سے کوئی ایک دن جو ہے نا تعین کر لو, تو انہوں نے کہا کہ ہم جو ہیں وہ ہفتے کا دن لیں گے, عیسائیوں نے کہا ہم اتوار کا دن لیں گے, اور جمعے کے دن کو اللہ تعالیٰ نے مسلمانوں کے لیے مخصوص کر دیا. لیکن بعض یہ کہتے ہیں کہ نصارہ نے اتوار کا دن اور یہودیوں نے مخالفت کر کے اپنے لیے جو ہے ان سے مخالفت کی, تو انہوں نے کہا کہ نہیں نہیں ہمیں جو ہے وہ ہفتے کا دن چاہیے, کیونکہ بعض یہ کہتے ہیں کہ اللہ نے ویسے ان کے لیے موسیٰ علیہ السلام کے لیے جمعے کا دن ہی مقرر کیا تھا, لیکن جب انہوں نے اختلاف کیا اور انہوں نے کہا کہ نہیں ہمیں تو ہفتے کا دن چاہیے تعظیم کے لیے عبادت کے لیے, تو ان کے لیے ہفتے کا دن پھر عبادت کا دن تھا, تو عبادت کا دن تھا حرمت کا دن تھا. لیکن انہوں نے اس میں بھی اختلاف کیا, کیا اختلاف کیا کہ ہفتے کے دن کی حرمت کے کام کوئی نہیں کرنا وہ ان کے اندر قائم نہ رہی, کیلے بہانوں سے اس دن وہ مچھلیوں کا شکار کرنے لگے, اور جب ایک گروہ ان کو منع کرتا تو زبانی وہ یہی کہتے تھے کہ ہم نے کب ہفتے کے دن کی حرمت کو توڑا ہے, بلکہ ہم تو ہفتے کے دن شکار کب کرتے ہیں وہ تو ہم اتوار کو کرتے ہیں, یا ایسے کھڈ سے بنا دیتے تھے مچھلیاں اس میں آ جاتی تھی صبح اٹھ کر بھی اس کو پکڑ لیتے تھے, ہے نا. تو یہ ہے اس کا مطلب کہ انہوں نے جو ہے ہفتے کے دن کی تعظیم جو تھی اس کا اس میں جو ہے وہ اختلاف کیا. یہ ہے انما جعل السبت علی الذین اختلفوا فیہ, رہا سب تو ہم نے ان لوگوں پر مسلط کیا تھا جنہوں نے اس کے احکام میں اختلاف کیا. وَإِنَّ رَبَّكَ لَيَحْكُمُ بَيْنَهُمْ يَوْمَ الْقِيَامَةِ فِيمَا كَانُوا فِيهِ يَخْتَلِفُونَ, اور یقیناً تیرا رب قیامت کے دن ان سب باتوں کا فیصلہ کر دے گا جن میں وہ اختلاف کرتے رہے ہیں. تو اختلافات کا فیصلہ کہاں ہوگا اور کب ہوگا؟ قیامت کے دن ہوگا. اب جیسے یہودی یہ کہتے تھے کہ ابراہیم علیہ السلام ہمارے دین پر تھے, عیسائی یہ کہتے تھے کہ وہ عیسائیوں کے دین پر تھے, مشرکین یہ کہتے تھے کہ نہیں نہیں ابراہیم علیہ السلام تو ہمارے دین پر تھے. تو اللہ تعالیٰ کہتے ہیں کہ مشرکین مکہ ہو, یہودی ہوں, نصارہ ہوں یا مسلمان, سب اپنا رشتہ حضرت ابراہیم علیہ السلام سے جوڑتے ہیں نا, انہیں اپنا لیڈر رہنما بناتے ہیں مانتے ہیں. لیکن اب یہ جو ان کو لیڈر ماننے والے ہیں اور بنانے والے, ان میں سچا کون ہے اور جھوٹا کون؟ اور آج ان سب میں جو اختلافات ہیں, ان اختلافات کی حقیقت جو ہے اللہ اس کا فیصلہ کرے گا, اور کب کرے گا؟ یوم القیامت, قیامت کے دن کرے گا. اس سے ایک اور بات بھی ہمیں پتہ چلتی ہے, اور وہ یہ ہے کہ دنیا میں جیسے بہت گروہ بندی ہے اور بہت ہی اختلافات ہیں, تو ان اختلافات سے نکلنے کا ایک ہی طریقہ ہے کہ قرآن اور رسول اللہ صلی اللہ علیہ وسلم کی سنت سے جوڑا جائے. اور دوسری بات یہ کہ اگر ہر شخص قرآن اور سنت پر چلتے ہوئے پھر بھی بہت سے لوگ نظر آتے ہیں تو اللہ ہی بہتر جانتا ہے نا, قیامت کے دن پھر اللہ فیصلہ کرے گا کہ کون ٹھیک ہے اور کون غلط ہے. لیکن اپنی یعنی علماء کی روشنی میں اور قرآن اور حدیث کے مطالعے کی روشنی میں, صحبت صالح کی روشنی میں جو نیک لوگ ہیں ان کا ساتھ دینا چاہیے. پھر آخری یہ جو آیتیں ہیں, آیت 125 سے لے کر 128 تک, اس میں اللہ تعالیٰ جو ہے وہ دایانہ کردار بتا رہے ہیں, تبلیغ کے لیے دائی کو ہدایات دے رہے ہیں, رسول اللہ صلی اللہ علیہ وسلم کو مخاطب کر کے اللہ رب العزت فرما رہے ہیں کہ ادعو الی سبیل ربک, بلاؤ اپنے رب کے راستے کی طرف, بلاؤ اپنے رب کے راستے کی طرف. ادعو کیا ہے اس کا مادہ؟ دال عین واو, ہے نا. तो इसका मतलब क्या होता है? दावत करना, बुलाना। दाई कौन होता है? बुलाने वाला, है ना? तो उदू ये ऑर्डर का सीगा है कि आप बुलाइए। कहाँ बुलाना है? इला सबील रब्बिक, अपने रब के रास्ते की तरफ। और रब का रास्ता क्या है? सिराते मुस्तकीम। ये पीछे आयत 121 में भी आप पढ़ चुकी हैं, इला सिराते मुस्तकीम, सीधा रास्ता जो जन्नत की तरफ लेके जाता है ना। और सीधा रास्ता क्या है? वो तरीके जिंदगी, वो कानून जिंदगी, वो निजाम हयात, जिसको अल्लाह ताला कहते हैं इन दीन इंदल्लाह इस्लाम, के दीन अल्लाह के नजदीक इस्लाम है। तो इस्लाम की तरफ लोगों को बुलाना चाहिए, अपने रब के रास्ते की तरफ, अपनी मर्जी से किसी इज्म किसी निजाम जिंदगी की तरफ नहीं बुलाना, रब के रास्ते की तरफ बुलाना है जो कि दीन इस्लाम है। और दीन इस्लाम की तरफ बुलाने का तरीका क्या है? बिल हिकमती, हिकमत के साथ। उसकी पहली सिफ जो है वो हिकमत है। हिकमत से मुराद वो दलाइल हैं, वो वाज है, वो नसीहत है। कि किसी को, एक होता है कि आप जबरदस्ती ही कहते हैं कि नहीं नहीं ऐसा करो, और एक होता है कि बड़े हकीमाना अंदाज में मुखातिब जो है उसकी जहनियत का ख्याल रखते हुए, मौका महल देखते हुए, और जो है वो किसी का उम्र किसी की देखते हुए, जगह देखते हुए, ये मौका कौन सा है, और उसके मर्ज की तशखीस करते हुए, जिसको ऐसे दलाइल से उसका इलाज किया जाए उसके मर्ज का, कि दिल और दिमाग की गहराइयों के साथ जो है वो जो शिर्क का मर्ज है और गुनाहों का मर्ज है वो उसका दूर हो जाए और वो नेकी की तरफ जो है वो आ जाए। तो ये हिकमत जो है ना, ये अल्लाह ताला की बहुत बड़ी जो है वो नेमत है ना। अब आप देखें कि हिकमत में क्या क्या चीजें आती हैं। हिकमत में सबसे पहली बात तो ये है कि मौका महल देख कर दावत देनी चाहिए। मसलन दावत उस वक्त दें जब मुखातिब के दिल में सुनने की ख्वाहिश हो और वो सुनने के लिए तैयार हो। अब बेशक जल्दी में है, बच्चों को उसने लेना है या छोड़ना है, या उसको और कोई परेशानी है, तो हम जाते हैं कि हम उसको तकरीर करें या उसको समझाएं, लेकिन इस वक्त वो परेशान हाल है, तो जब तक उसकी उस परेशानी को दूर नहीं किया जाएगा तो वो बात जो है वो नहीं सुन सकेगा। इसी तरह दूसरी यहां बात यह है कि मुखातिब की अकल और फहम जो है ना, उसका ख्याल रखना चाहिए। बाज बहुत पढ़े लिखे होते हैं, बाज अनपढ़ होते हैं, है ना। जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की महफिल में बहुत से लोग आते थे और आकर आपसे दीन के बारे में जो थे वो सवाल करते थे। जैसे एक बद्दू आया, तो अब बद्दू था तो उसको आपने जो है वो कहा कि तो गुस्सा ना कर। उसने फिर पूछा मुझे कुछ कहें, तो आपने कहा गुस्सा ना कर, गुस्सा ना कर, 3-4 दफा ये बात कही, है ना। और क्यों आपने ऐसा कहा? हो सकता है उसकी तबीयत में गुस्सा ज्यादा हो, है ना। तो खास तौर पर उस चीज को मेंशन कर दिया। आपकी महफिल में मुख्तलिफ लोग आते थे, किसी को जबान की हिफाजत के बारे में, किसी को सब्र करने के बारे में कहा। ईमान नाम है, इस्लाम नाम है ईमान और समाहत का, ईमान नाम है सब्र का और समाहत का। तो मुख्तलिफ औकात में आप जो मुखातिब आता था उसको देख कर फिर उसके मुताबिक जो थे वो बात करते थे। बड़े हकीमाना अंदाज में नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो है वो दावत को जो है वो फैलाया है। और ये जो हिकमत है इसके अंदर ये चीज भी आती है कि एक पढ़ा लिखा और एक अनपढ़, उसमें फर्क हमें करना चाहिए, है ना। और वल मौइज़तिल हसना, और अच्छी नसीहत, उम्दा नसीहत, इससे मुराद क्या है? कि उम्दा नसीहत से मुराद ये है कि मुखातिब जो है ना उसको सिर्फ दलायल से कायल ना किया जाए। हिकमत में दलायल आ जाते हैं ना, तो उम्दा नसीहत क्या है कि जज्बात को भी अपील किया जाए। जज्बात को जो है इस तरह से अपील किया जाए, इस तरह से उसको तवज्जो दिलाई जाए कि उसके दिल में तड़प पैदा हो और उसको ये एहसास हो कि वाकई आप उसके हमदर्द हैं। और उम्दा नसीहत में यह भी आता है कि अपनी इल्मी बरतरी नहीं उस पर जता लानी चाहिए कि मुझे तो इतना आता है। अच्छा, बाज लोगों का इतना अच्छा अंदाज होता है कि बहुत ज्यादा उनको आता है लेकिन दूसरे के साथ वो कैसे बात करते हैं कि जैसे उनको कुछ नहीं आता ना. हजरत इमाम हसन और हुसैन रजी अल्लाह अन्हुमा का एक वाकया बड़ा खूबसूरत है कि उन्होंने मस्जिद नबी में थे और उन्होंने देखा कि एक बद्दू आया है और वजू गलत कर रहा है. अब बजाय इसके कि उसको कहते कि आपने वजू गलत किया, दोनों भाई खड़े हो गए. एक ने कहा कि मैं वजू करने लगा हूं, दूसरे ने कहा मुझे बताते जाना मैं ठीक कर रहा हूं कि गलत कर रहा हूं. आपस में जब वजू करने लगे और दूसरा उसको बताने लगा तो बद्दू खड़ा होकर देखने लगा कि अच्छा तो वजू का ये तरीका है ना. कितना खूबसूरत तरीका है ना, उमदा नसीहत. उमदा नसीहत में जो है वो कि जबान से भी बात करें, अपनी मुस्कुराहट से भी बात करें. मसलन आप जो है वो आपके पास इतना वक्त नहीं है, आप किसी को दावत देना चाहती हैं, तो अब ये कि ज्यादा टाइम नहीं है तो और क्या कम से कम टाइम में आप क्या कैसे अच्छी दावत दे सकती हैं, कैसे अल्लाह के रास्ते की तरफ बुला सकते हैं, टाइम बहुत थोड़ा है. मुस्कुरा के माशाल्लाह स्माइल, ये भी एक सदका है नेकी. फिर आपने भाई को देखकर मुस्कुरा देना भी सदका है. तो वो आपकी मुस्कुराहट जो है ना, जब भी वो अकेले में भी होगा आपकी मुस्कुराहट उसको याद आएगी, है ना. रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बढ़कर मुस्कुराने वाला और कोई नहीं था. ये भी दावा है कि आपने जस्ट एक स्माइल दे दिया. फिर इसी तरह जैसे यहाँ पे बहुत से न्यू मुस्लिम मिलते हैं, हम मसाजिद में जाती हैं, इस्लामिक सेंटर में जाती हैं और इंग्लिश नहीं आती, है ना. तो अब कैसे दावा दें उनको, इंग्लिश नहीं आती लेकिन दावा करना है, अब कैसे करेंगे आप दावा. मुस्कुराहट एक हो गई और अस्सलाम वालेकुम सलाम आप करेंगी माशाल्लाह, और मुसाफिया करेंगी, हैंडशेक करेंगी और जगह देंगी बैठने के लिए और उनको अच्छे से उनसे बात करेंगी. तो जैसे भी बात, यानी इंग्लिश आती नहीं लेकिन फिर भी आप बात करेंगी ना, है ना. आप अपने छोटे बच्चों के साथ नहीं आती, बोलते ही है ना कुछ ना कुछ. आप डॉक्टर के पास जाती हैं, ग्रोसरी करती हैं, आप बोलती हैं ना. आप गाड़ी सीखती हैं चलानी, आप बोलती हैं ना. तो यहाँ पे अनपढ़ लोग जो आए, यानी इंग्लिश के लिहाज से, वैसे माशाल्लाह बहुत पढ़े लिखे लोग हैं हमारे, तो वो जो है वो अपना गुजर गुजारा सारा कर लेते हैं ना. जहाँ दीन और इस्लाम की बात आती है तो वहां हम गुंगे हो जाते हैं, कहते बोल ही नहीं सकते. तो जितना भी आता है उसमें उनसे बात करनी चाहिए, उनके प्रॉब्लम को शेयर करना चाहिए. और एक बात बहुत अहम है कि मसाजिद में ये जो अपनी कम्युनिटी के लोग हैं ये एक साइड पर हो जाते हैं, वो बेचारे अकेले बैठे रह जाते हैं ना. हमेशा इस बात का ख्याल रखना चाहिए कि अपना जो घेराव है उसको तोड़कर अपने दोस्त अहबाब से तो मिलते रहते हैं, उनके पास जाके बैठें, उनकी सब के पास सब बनाएं, उनसे सलाम दुआ करें. और फिर वो बेचारे बहुत ही तन्हा होते हैं, पहले घर वालों को छोड़ा मुसलमान हुए, अब उसके बाद आपके दरमियान भी तन्हा है, लैंग्वेज में तन्हा है, लिबास उनका मुख्तलिफ है, खाना उनका मुख्तलिफ है, कल्चर उनका मुख्तलिफ है, तो कहां कैसे दावा करेंगे. तो क्या करना है, بالحکمت والموعظۃ الحسنہ, उमदा नसीहत. एक कोई अपना वाकया बताते हैं कि जो है वो मैं चाहता था दूसरे को दावत देना, मैं चाहती थी दूसरे को दावत देना, लेकिन यानी हम ऑफिस में जॉब करते थे या कहीं बाहर मिलते थे लेकिन वो मेरी बात सुनती ही नहीं, दूसरा बंदा मेरी बात नहीं सुनता था. तो एक दिन क्या किया कि आखिर मैंने ना उसके कपड़ों की तारीफ करनी शुरू की कि कितने अच्छे कपड़े हैं, कहाँ से लिए हैं, और फिर वो मेरी तरफ मुस्कुराया, मुस्कुराई, स्माइल दिया, और तब आप देखिए अपनी तरफ उसको मुतवज्जो किया, आप कपड़े की तारीफ क्यों कर रही हैं. और इसी तरह कोई मस्जिद में आता है, आप उसको कुरान की दावत देना चाहती हैं तो कहती हैं कि माशाल्लाह आप मस्जिद से बहुत मोहब्बत करती हैं, बाकी मस्जिद से मोहब्बत बड़े खुश नसीब लोग करते हैं. तो हम अच्छे जुमले बोल सकते हैं जिससे दूसरे को नेकी की शाबाश भी थोड़ी उसको मिले, उसको तरगीब भी हो, उसके जज्बात को अपील भी हो, और उसके साथ ही जो है वो नेकियों की तरफ उनको जो है वो बुलाया जाए. और बेशुमार आप जो है तरीके और भी इसके सोच सकती हैं कि उमदा नसीहत में क्या चीज आती है. जैसे एक दफा एक बद्दू आया था मस्जिद नबी में और आकर उसने पेशाब करना शुरू कर दिया, सहाबा उठकर दौड़े, शायद कि उसको पीट देते, यानी मार ही देते, कि इतने में रसूल सल्लल्लाहु अलैहि वसल्लम ने एक तरफ सहाबा को मना किया, वो गुस्से में थे कि मस्जिद नबी और ये, और सहाबा से कहा कि पानी लाओ, पानी लाए, लोटा पानी का बहाया, वो पत्थरों का था फर्श, अब वो मस्जिद नबी नहीं थी, अब जो मस्जिद नबी है उस जमाने में वो नहीं थी, पत्थर पत्थर किंकरियां। उसको साफ भी किया और सहाबा को ये कहा कि लाओ और साफ करें, और उसके साथ उस बद्दू को ये बताया कि ये जगह जो है ना इसके लिए नहीं है, और सहाबा को भी कहा कि मुझे जो है वो ये सख्त सख्ती करने वाला बनाकर नहीं भेजा गया, है ना। तो आप देखें कि एक तरफ सहाबा को भी समझाया और दूसरी तरफ जो है उस बद्दू को भी समझाया कि अब बद्दू था और उसको इतनी समझ ही नहीं थी। तो बाज लोगों को समझ ही नहीं होती, तो लेकिन वो लोग जो मस्जिद में डेली लाइफ में आते रहते हैं उन लोगों को घूरते हैं, नाराज होते हैं, अगले लोग बेचारे परेशान हो जाते हैं। तो तीसरी बात क्या है, वजा दिल हम बिल्लती ही आसन, और लोगों से मुबासा करो ऐसे तरीके पर जो बेहतरीन हो। कि जब आप किसी से बात कर रहे हो तो उसका मकसद दीन समझा रहे हैं, और अब मकसद ये नहीं है कि इल्जाम तराशी करनी है, मकसद ये नहीं है कि चोट लगानी है, ये नहीं है कि उसको चुप करा देना है। हो सकता है कि आप के अंदर जो है वो जोरावरी हो, जबान यानी दानी के लिहाज से बहुत अच्छा बोल लेते हो, सकता है आप बोलकर उसको चुप करवा दें, लेकिन दिल में उसके इस्लाम तो नहीं उतराना। मकसद उसको चुप कराना नहीं है, मकसद जो है क्या करना है कि उसके दिल में इस्लाम को जो है वो पहुंचाना है। तो ये अहम बात है कि बाज़ुकात क्या होता है कि जिद जिद हम करते हैं कि एक शख्स भी बात नहीं मान रहा, हम भी नहीं मानते, ये भी हो सकता है उस वक्त हम खामोश हो जाएं कि अगला शख्स अभी सुनने के लिए आमादा नहीं है, और किसी मौके का इंतजार करें, गुस्सा ठंडा हो जाता है ना। तो आसान तरीके से दलीलबाजी की जा सकती है। फिर दूसरी बात यह है कि हमारा मकसद उसको समझाना नहीं है जबरदस्ती, हमारा मतलब तो क्या है कि दावत को उसके पास पेश करना है। फिर तीसरी इसमें जो अहम बात है वो ये है कि जब हम बात कर रहे हों तो उस वक्त जो है वो हमारा गुफ्तगू का अंदाज बहुत मीठा होना चाहिए, शीरी कलाम होना चाहिए, बहुत अच्छे से हमें उसके उसके साथ जो है वो बात करनी चाहिए, है ना। तो बाज़ुकात आप देखें कि आपस में जब जवाब दर जवाब का सिलसिला शुरू हो जाता है, मजादला शुरू हो जाता है, तो लोग दीन से दूर हो जाते हैं। तो बात क्या है, बिल्लती ही आसन, जो के ऐसे तरीके पे उनको दीन की दावत दें वो तरीका जो के बेहतरीन तरीका हो, और ये बेहतरीन तरीका और ये सीरत व किरदार और ये खुए दिल नवाजी हमें कैसे मिल सकती है। कोई कारवां से टूटा कोई बदगुमा हरम से, के मीरे कारवां में नहीं खुए दिल नवाजी, है ना। कि अब जो दीन का काम करने वाले हैं, जो दीन को पेश करने वाले हैं, उनके अंदर खुए दिल नवाजी नहीं है। एला इलाह के वारिस बाकी नहीं है तुझ में, गुफ्तारे दिल बराना किरदारे काहिराना। तो हमारी ये जिम्मेदारी बनती है कि हम बहुत मोहब्बत के साथ प्यार के साथ जो है वो दीन की दावत देने वाले बने। इस सिलसिले में एक वाकया मैं जो है वो यहाँ पे रखती हूँ, और ये वाक्या जो है ये इससे हमें क्या बात पता चलती है कि कहते हैं कि एक बार कुछ नौजवान रसूल अल्लाह की खिदमत में रहने के लिए आए और आप सलसल की खिदमत में 20 रात तक रहे। बाकी अल्लाह के रसूल इंतहाई रहीम और नरम दिल थे, आपने महसूस किया कि अब हमें घर वालों की याद सता रही है, तो आप हमसे पूछने लगे कि तुम लोग अपने घर में किन किन लोगों को छोड़कर आए हो। हमने तफसील बताई तो फरमाया, अच्छा तो अब तुम लोग अपने घर वालों के पास जाओ और उनके साथ रहो, जो कुछ तुमने सीखा है उन्हें सिखाओ और उन्हें नेक बातों की जो है वो तलकीन करो, और जब नमाज का वक्त आ जाए तुम में से कोई एक अजान दे और जो तुम में सबसे बड़ा हो वो तुम्हारा इमाम बने। तो इससे भी क्या बात पता चलती है, खुए दिल नवाजी, है ना, कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम के अंदर मौइज़तुल हसना थी, आपको फिक्र थी कि ये उदास हो गए होंगे ना, तो इसलिए आपने जो है वो मोहब्बत के साथ उनको कहा कि तुम जो है वो वापस चले जाओ। और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम जैसे खाना अगर उनके पास आता था तो अपनी बीवियों के साथ मजादला नहीं शुरू कर देते थे कि नमक तेज क्यों है और खाना वैसा क्यों नहीं है जैसा मैं चाहता था ना। किसी चीज को आप बुरा नहीं कहते थे, जैसा भी आता था खा लेते थे, और अगर कभी आप ना खाना चाहते तो फिर उसको बुरा नहीं कहते थे। अगर कोई हक की मुखालफत करता तो क्या करते थे कि आपको तब गुस्सा आता, और इसकी आप पूरी हमायत करते हैं, लेकिन अपने जाती मामले में आप पर आपको कभी गुस्सा नहीं आया और ना कभी आपने जो है वो इंतकाम लिया। और भी ऐसे बहुत सी बातें जो हैं वो मिल सकती हैं जिससे हमें ये बात पता चलती है कि ये जो दावत के अंदर जो हुस्न इखलाक और हुस्न किरदार है ना, ये बहुत ही अहम है। हजरत ख्वाजा मईनुद्दीन चिश्ती रहमतुल्लाह अलैह कहते हैं कि जिस शख्स के अंदर तीन चीजें होंगी ना, तो वो है बेहतरीन अल्लाह का दोस्त। सखावत दरिया की फयाजी की मानिंद कि जिसका जी चाहे इससे पानी पी ले। शफकत सूरज की शफकत की मानिंद कि हर जगह रोशनी एक जैसी देता है। तवाजो जमीन की तवाजो की मानिंद कि इस पर अच्छा बुरा हर किस्म का इंसान जो है वो रहता है। इसी तरह जो है वो शेख सादी रहमतुल्लाह अलैह का कौल है कि मीठा कलाम और नरम जबानी गजबनाक इंसान की आग पर पानी जैसा असर करती है। क्या चीज? मीठा कलाम और नरम जबानी, ये है। वजादिल हम बिल्लती ही आसन इन्ना रब्बा का हुआ आलम बिमन दल्ला अन सबील ही वहुआ आलम बिल मोहतदीन। तुम्हारा रब ही ज्यादा बेहतर जानता है कि कौन इसकी राह से भटका हुआ है और कौन राह रास्त पर है। कि अल्लाह ताला को पता है कि सीधे रास्ते पे कौन है और गुमराह कौन है ना। तो बाज़ औक़ात आपस में लोग एक दूसरे को लान तान जो है वो करते रहते हैं और झगड़े करते रहते हैं, तो दावत दावत दीन का यहाँ पर जो है वो जाब्ता बताया जा रहा है, समझाया जा रहा है कि दावत जो अल्लाह के रास्ते की तरफ देनी है कैसे देनी है। व इन आकब तुम फाकिबू मिसलिमा ओकिब तुम भी। फिर फरमाया अगर बदला लो भी तो बिल्कुल उतना ही जितना तुम्हें सदमा पहुंचाया गया है। फिर फरमाया वला इन सबर तुम, और अगर तुम सबर कर लो लहुआ खैरुल साबरीन, तो यकीनन सबर करने वालों ही के हक में बेहतर है। अब इस आयत में बदला लेने की इजाजत दी जा रही है, लेकिन साथ ही शर्त क्या है? फआकिबू बिमिस्लिमा ऊकिब तुम भी, कि बदला उतना ही ले सकते हैं जितना के आपके साथ ज्यादती की गई है, ज्यादा नहीं कर सकते। और साथ ही माफ कर देना और सबर करना जो है ना उसको पसंद किया गया कि बेहतर क्या है। वला इन सबर तुम, अगर तुम सबर कर लो, अगर तुम माफ कर दो, लहुआ खैरुल सबरीन, तो ये ज्यादा जो है वो बेहतर है। और ये मजमून जो है आप पहले भी जो है वो पढ़ चुकी हैं, छठे पारे में आपने बिल्कुल आगाज में ये बात पढ़ी थी कि अल्लाह रब्बुल इज्जत क्या फरमाते हैं कि ला युहिब्बुल्लाह, कि अल्लाह जो है वो पसंद नहीं करता। क्या? ला युहिब्बुल्लाहुल जहरा बिस्सुई मिनल कौली इल्ला मन जुलिम फकान अल्लाहु समीअन अलीमा इन तुबदू खैरन औ तुखफूहु औ तआफू अन सूइन फइन्न अल्लाह काना अफूवन कदीरा। सूरत निसा और आयत नंबर 148 और 149। तो यहाँ पे भी क्या बात बताई जा रही है कि जो है वो अल्लाह ताला जो है वो पसंद नहीं करता कि ऊंची आवाज में बात की जाए, मगर मजलूम को इजाजत है। अल्लाह खूब सुनता और जानता है। अगर तुम नेकी को ऐलानिया करो या पोशीदा या किसी बुराई से दरगुजर करो, तो बस यकीनन अल्लाह ताला पूरी तरह माफ करने वाला और पूरी कुदरत कुदरत वाला है। तो यहाँ पे भी क्या बताया जा रहा है कि बदला लिया जा सकता है पर उतना। तो ये बहुत जरूरी है कि बदला लेते वक्त जो है अगर कोई बदला लेना चाहे तो ज्यादती जो दूसरे ने की है तो ज्यादा ना वो ले ले, वरना फिर क्या होगा कि उल्टा जो है वो लेने के देने पड़ जाएंगे, है ना। वजजा उस सैयतिन सैयतुम मिस्लुहा फमन अफा व असलहा व अजरुहू अलल्लाह। सूरत शूरा में भी अल्लाह ताला ने यही मजमून बयान किया है। अल्लाह ताला की फरमाते हैं यानी क्या है कि जो माफ कर देता है, माफ कर देंगे ना, उसका अजर अल्लाह के जिम्मे है। वला इन सबर तुम लहुआ खैरुल साबरीन। और इसी तरह रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया माफ कर देने से अल्लाह ताला इज्जत में इजाफा ही करता है। वसबीर वमा सबरू का इल्ला बिल्लाही, और ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सबर करते जाइए और तुम्हारा ये सबर अल्लाह ही की तौफीक से है। वमा सबरू का, और नहीं तुम्हारा सबर इल्ला बिल्ला मगर अल्लाह की तौफीक से। वला तहजन अलैहिम, और आप रंज ना करें इन लोगों के ऊपर, ولا تکو فی دیق، اور آپ جو ہیں وہ دل تنگی بھی نہ کریں، مما یمکرون، یہ جو چال بازیاں کر رہے ہیں نا اس پہ آپ کا دل بھی تنگ نہیں ہونا چاہیے. اس میں اللہ تعالیٰ جو ہیں یہ بات بتا رہے ہیں کہ جیسے اہل مکہ مسلمانوں پر، پیارے رسول صلی اللہ علیہ وسلم پر ظلم کر رہے تھے، زیادتیاں کر رہے تھے، اذیتیں دے رہے تھے، تو بتایا جا رہا ہے کہ تم بدلہ تو لے سکتے ہو لیکن بہتر یہ ہے کہ تم معافی کر دو اور صبر کرو. دوسری بات یہ کہی کہ وہ لوگ جو صبر کرتے ہیں تو کیا ہے کہ صبر کرنے والے جو ہیں ان کو صبر بھی اللہ ہی کی توفیق سے ملتا ہے. وما صبرک الا باللہ، کہ انسان جب صبر کرتا ہے نا، اللہ سے دوستی کرتا ہے، اللہ سے صبر مانگتا ہے، تو اللہ اس کو صبر جو ہے وہ عطا کر دیتا ہے. تیسری بات یہ بات پتہ چلتی ہے کہ دوسروں کے ظلم کرنے پر، زیادتی کرنے پر غم نہیں کرنا چاہیے، اور کافروں کی جو تدبیریں ہیں، جو چالیں ہیں اسلام کو نقصان پہنچانے کی جو ہے، ان کی جو سرگرمیاں ہیں، اس پہ دل گھٹنا نہیں چاہیے. کیوں؟ اس لیے کہ اللہ تعالیٰ کہہ رہے ہیں کہ غم بھی نہیں کرو، اور اللہ تعالیٰ جو صبر کریں گے تو اللہ ان کو بہت بہترین عطا کرے گا. اور آخری آیت بڑی ہی بہترین خوشخبری ہے، ان اللہ مع الذین اتقوا والذین هم محسنون، کہ وہ لوگ جن کے اندر دو خوبیاں ہوتی ہیں نا، ان کو پھر اللہ مل جاتا ہے. اللہ کہاں ملتا ہے؟ اللہ کی میت کہاں میسر آتی ہے، اور کب آتی ہے، اور کن لوگوں کو آتی ہے؟ اتقوا، جو تقوی سے کام لیتے ہیں، والذین هم محسنون، اور احسان پر عمل کرتے ہیں. تقوی کیا ہے؟ کہ اللہ کے ڈر سے ہر قسم کے برے طریقوں سے پرہیز کرنا، ہمیشہ نیکی پر قائم رہنا، خواہ دوسرا کتنی ہی برائی کیوں نہ کرے. برائی کا جواب برائی سے نہ دینا، بلکہ کیا ہے، والذین هم محسنون، اور وہ لوگ کیا ہیں کہ احسان ہی کرتے چلے جاتے ہیں، وہ لوگ نیکیاں ہی کرتے چلے جاتے ہیں. محسنون احسان کے معنی کیا ہیں؟ ایک، برائی کے جواب میں جو ہے وہ نیکی کرنا، خوبصورتی کے ساتھ اس کی برائی کا جو ہے وہ جواب دینا. تو یہ ساری آخری جو آیتیں ہیں یہ خاص طور پر دعویٰ دایانہ کردار جو ہے اس کو واضح کرتی ہیں، اور یہ بات بتاتی ہیں کہ وہ لوگ جو کہ چاہتے ہیں کہ اسلام غالب آئے، وہ لوگ جو یہ چاہتے ہیں کہ اللہ تعالیٰ کی میت ان کو مل جائے، اللہ ان کو مل جائے، تو ضروری ہے کہ وہ متقی بنے اور محسنون، خوب اللہ کی بندگی کرنے والے بنے، اور اس طرح کریں کہ جیسے کہ اللہ تعالیٰ کو دیکھ رہے ہیں، ورنہ اللہ تعالیٰ ان کو جو ہے وہ دیکھ رہا ہے. یہ ہے احسان، اور اگر یہ احسان ہم سب کی سمجھ میں آ جائے تو اس سے بڑھ کر پھر خوش قسمتی اور کیا ہو سکتی ہے کہ ہم سب اللہ کی نظروں میں ہیں، کہ اللہ مجھے دیکھ رہا ہے، اللہ مجھے سن رہا ہے، اللہ میرے ساتھ ہے. تو اللہ تعالی ہم سب کو عمل کی بہترین توفیق جو ہے وہ عطا کرے. اور سورت نحل جو ہے اس کے آخر میں جو ہوم ورک ہے، یہ جو آخری پارے میں، اس میں ایک وہی حضرت ابراہیم علیہ السلام کی صفات قرآن سے ڈھونڈنا، اور دوسرا وصیت نامہ لکھنا، اور تیسرا جو ہے دایانہ کردار کیا ہے، ہمیں دعوت کس کی دینی ہے اور کس طرح سے دینی ہے. تو دایانہ کردار کے لیے آپ، یہ پمفلٹ ہے شہادت حق سید ابو اللہ مودودی رحمۃ اللہ علیہ کا، آپ یہ بھی پڑھ سکتی ہیں کہ وہ جو شہداء الناس کا جو فریضہ ہے ہم کیسے ادا کریں. اور اسی طرح تبلیغ کی حکمت، مولانا عبد الحی صاحب کا چھوٹا سا ایک پمفلٹ ہے، وہ بھی پڑھ سکتی ہیں. اور دائی کے اوصاف ہیں بنت الاسلام صاحبہ کی کتاب، آپ وہ بھی پڑھ سکتی ہیں. تو اس لیے کہ ہم سب یہاں پہ جو رہتے ہیں اور کہیں بھی رہتے ہوں، ہمیں جو دایانہ کردار ادا کرنا ہے تو ہمیں پتہ ہونا چاہیے کہ دعوت کس چیز کی دینی ہے، کیوں دینی ہے، اور کس طرح دینی ہے. تو اللہ تعالی ہم سب کو عمل کی توفیق عطا کرے. سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک.